This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिस वासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु. सधैँ चाहिँ म विनोद. श्रोता, कार्यक्रम नमस्ते नेपाल प्लेन्स एफएम 96.9 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसन मार्फत क्राइसिस आसपासमा सोमबार बेलुका 8 बजे वा भनौँ यसै समयमा यहाँहरू प्रत्यक्ष रूपबाट सुन्न सक्नुहुनेछ. त्यस्तै प्लेन्स एफएम .org.nz गइसकेपछि यहाँहरू क्राइसिसभित्र, क्राइसिसभन्दा बाहिर, न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि हामीसँग यसै समयमा प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ. त्यस्तै हामीले प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू पनि नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत यहाँहरू समक्ष सेयर गर्दै आइरहेका छौँ. त्यस मार्फत पनि हामीलाई सुनेर साथ दिँदै आउनुभएको छ यहाँहरूलाई, त्यसको लागि पनि हृदयदेखि नै धन्यवाद दोहोऱ्याउँदै आजको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोताहरू, दसैँको आगमन हुँदैछ. दसैँ आउँदै गर्दाखेरिका खुसी उल्लास र त्यसका अप्ठ्याराका महसुसहरू पनि हामीले गरिरहेका छौँ. तर त्योभन्दा अलिकति फरक आजको कार्यक्रममा बल मिचाइको यो छोटो प्रसङ्ग यहाँबाट आजको कार्यक्रम सुरुवात गर्न चाहे. नेपाली भूमि दार्चुलाको कालापानी लिम्पिया धुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेर फेरि नेपाल पुगिसकेपछि नेपालीलाई आक्रोशित बनाएका छन्. नेपाली भूमि भए पनि भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा पुगेर भारतका प्रधानमन्त्रीले पार्वती कुण्डमा पूजा गरेको र गुन्जी गाउँका बासिन्दाहरूसँग अन्तर्क्रिया तथा स्थानीय उत्पादनको प्रदर्शनीको अवलोकन गरेका तस्विरहरू सार्वजनिक भएका थिए सामाजिक सञ्जाल मार्फत. श्रोता, यसरी हामीलाई त्योले निकै नै चित्त दुखेको छ. हाम्रो सार्वभौमिकताको विषयमा पनि प्रश्नचिह्न उठाएको छ. हाम्रो इतिहास हेर्दा विजेता फौजले शत्रु सेनाको प्रशंसा र सम्मान गरेको नेपालीहरू, नेपाली गोर्खालीहरू को इतिहास छ जुन विरलै पाइन्छ. तर बहादुरका कारण गोर्खा योद्धाले आफ्नो शत्रुबाट पनि सम्मान पाएका छन्. भारतमा लामो समय शासन गरेको अङ्ग्रेज गोर्खासँगको लडाइँपछि गोर्खा सेनाको बहादुरीप्रति समेत नतमस्तक भएका थिए. तर आज नेपाली भूमि नियन्त्रणमा लिएर बल मिचाइ गरिरहेको भारतसँग भने नेपाली शासकहरू नतमस्तक देखिएका छन्. आजको कार्यक्रमको सुरुवात यसरी नै गर्न चाहे. श्रोता, यो त देशलाई देश हेपिँदा हेपाउन खोजेको परिस्थिति बारेमा मौन रहेका राज्य निकाय र त्यसका जिम्मेवार व्यक्ति पक्षहरूसँगको एउटा कटाक्ष थियो भन्नुपर्छ. त्यो बाहेक श्रोता, स्थानीय रूपबाट हेर्दाखेरि न्युजिल्यान्डमा आम निर्वाचन सम्पन्न भएको छ. विपक्षी दलका नेता क्रिस्टोफर लक्सन अब देशको नयाँ प्रधानमन्त्री हुँदैछन्. लक्सनको राजनीतिक यात्रा त्यति लामो त छैन श्रोता. उनले सन् 2020 विपक्षी दलको नेता बनेका थिए र यो उनी पहिलो पटक संसदमा पुगेका थिए सन् 2020 भने 2021 नोभेम्बरमा विपक्षी दलको नेता भएका थिए. र यो निर्वाचनका क्रममा उनले मध्यम आय भएकाहरूको कर घटाउने र अपराधको नेक्सस तोड्ने बाचा गरेका छन्. त्यो बाहेकका अन्य कार्यक्रमका प्राथमिकताहरू पनि उनले घोषणा गरेका छन्। अब यसको वा भनौँ नोभेम्बर 3 यो विशेष भोटहरूको काउन्ट गरिसकेपछि, मतगणना भइसकेपछिको सिनारियो कस्तो हुन्छ, त्यसपछि हुने गठन हुने सरकार र तिनका प्राथमिकताका कार्यक्रमहरू चाहिँ घोषणा हुनेछन् वा भनौँ बाहिर आउनेछन्। श्रोता, यो त देशको राजनीतिसँग जोडिएको भयो न खुला सभाहरू न सडकमा र्यालीहरू, सडकका जामहरू बिना यसरी निर्वाचन सम्पन्न भएको छ। निर्वाचन वा भनौँ मतदान गर्न पुग्ने स्थल, मतदान स्थलमा पुग्दाखेरि आफू कहीँ कतै अस्पतालमा पुगेको वा भनौँ त्यहाँ कुनै खालको माहौलको महसुस गर्न नसक्ने खालको विशेष विशेष खालको प्रजातान्त्रिक व्यवस्थाको हामीले महसुस गरेका छौँ। यस्तो खालको कुनै खालको उम्मेदवारको अनुनय छैन, विनय छैन, कुनै खालको भिड माहौल र बोझ बतेरका कुराहरू छैनन्। यसरी प्रजातन्त्र व्यवस्थामा आफ्नो मतको सुरक्षा गर्ने, मतदान गर्ने व्यवस्थाले पनि यसको अवस्था झल्काउँछ। यसमा अरू बढी थप्न छैन। श्रोता, अब हामीले दसैँको कुराहरू उठान गरिसकेको छु। श्रोता, अब दसैँको कुरा गर्दै गर्दाखेरि अब दसैँ सुरु भइसकेपछि अब धेरै सक्ने जति नेपाल फर्कँदैछन्, फर्कँदै हुनुहुन्छ होला। त्यो बाहेक गाउँ सहरबाट रोजगारी र विभिन्न कामका सिलसिलाले अलिकति सुगम स्थानमा बस्नेहरू, गाउँ र घर फर्कनेहरू को संख्या बढिरहेको छ। त्यो बाहेक हामी क्राइसिसमा पनि विदेशमै रहे पनि नेपालबाट कलाकारहरूलाई निमन्त्रणा दिएर उहाँहरूको आगमन सँगसँगै साङ्गीतिक कार्यक्रमको माहौल गरेर वा भनौँ दसैँ धमाकाको कार्यक्रम मार्फत क्राइसिसमा आउँदो शनिबारका दिन दसैँ धमाकाको विशेष साङ्गीतिक कार्यक्रमका साथ दसैँ मनाउने तयारी गरिरहेको छ। क्यान्टरबरी नेपालीज सोसाइटी र नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको संयुक्त आयोजनामा दसैँ विशेष कार्यक्रम दसैँ धमाकामा नेपालबाट गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्य कलाकार वा स्ट्यान्ड अप कमेडी सुमन कार्कीको विशेष विशेष प्रस्तुति रहनेछ सो कार्यक्रममा। कार्यक्रम अक्टोबर 21 तारिकका दिन सप्तमीको दिन वा भनौँ आउँदो शनिबार साँझ 6 बजेदेखि वन साइडको हलमा हुने सुरु हुनेछ। कृपया यहाँहरूसँग भेटघाट त्यसै क्रममा हुन्छ भन्ने विश्वास लिएको छु। श्रोता, यसरी आजको कार्यक्रमको सुरुवात गरि नै सकेको छु। प्रमोद गायक प्रमोद खरेल र मेलिना राईका सुमधुर आवाजहरू हामीले त्यो कार्यक्रममा प्रत्यक्षबाट सुन्ने नै छौँ। तर आजको कार्यक्रममा भने प्रमोद खरेलको एउटा मिठो गीत अब यहाँहरूको लागि प्रस्तुत गर्दैछु। बाजा घम्काउँदै जानकुटी जानकुटी घुम्न, फन्से बाजा घम्काउँदै जानकुटी जानकुटी घुम्न, प्लिज नभन है हुन्न। हजुर श्रोताहरू, यो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, हामीले दसैँ आएको कुरा गरि नै सकेका छौँ।
खेलौँ
हजुर श्रोता, दसैँसँग जोडिएका धेरै रमाइला पक्षहरू छन्। कति कुराहरूको सुख अनुभूति हुन्छ भने कति कुराहरूले हामीलाई अलिकति इमोसनल, अलिकति भाव विह्वल पनि बनाउँछ। हामी आफ्नै खालको बाध्यतादेखि बाध्यताका कारणले जीवनको अर्को बाटोमा आउँदै गर्दाखेरि विदेशमा रहनु परेको छ। हामी चाहेर पनि घर फर्किन सकेका छैनौँ, नेपाल जान सकेका छैनौँ। यो आफ्नै खालको बाध्यता छ। परिवारसँग भेटघाट हुने हाम्रो सामाजिक सञ्जालहरूबाट सम्भव भएको छ। दसैँमा समय रमाइलो हुने, रमाइलो गर्ने, सँगै रहने खालको हाम्रो आफ्नै खालको बाध्यताले रोकेको छ भन्नुपर्छ। यद्यपि अब यी यस्तै खालका कुराहरू दसैँसँग जोडिएर आएका हुन्छन्, अनि त्यस्तै दसैँमा कुनै अलि अप्ठ्यारोको कारणले दसैँ मनाउन नमिल्ने अवस्थाहरू पनि हुन्छ कति परिवारहरूमा। जे जस्तो भए पनि आफ्ना आफन्तहरूसँग रमाइलो गर्ने प्रयास गर्नुहोला। यसरी अब हाम्रो घर आँगनमा दसैँ भित्रिनै सकेको छ। अब त्यस्तै कतिको घर, धेरैको घरमा कलश एवं गणेशको स्थापनासहित घटस्थापना राखिसकेको छ भने पूजा कोठा वा दसैँको घरमा वैदिक विधिपूर्वक शक्ति कि अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाहरू आरम्भ भइ नै सकेका छन्। जमरा राख्ने कार्यक्रम सकिने सकेको छ। आश्विन शुक्ल प्रतिपदादेखि वा भनौँ गत आइतबारदेखि विक्रम सम्वत 2080 सालको बडा दसैँ हाम्रो घर आँगनमा सुरु भइ नै सकेको छ। श्रोता, अब कार्तिक 7 गते टिकाको प्रसाद ग्रहणका लागि सायद खोज्नेहरूका लागि 11:02 सायद उत्तम रहेको छ। यो नेपालको कुरा भयो। सोही दिन टिकाको उत्तम सायद अस्ट्रेलियाको सिडनीमा बिहानको 11:15 जाँदा छ भने न्युजिल्यान्डमा 11:21 समयलाई उत्तम सायद मानिएको छ। र अब टिकाको दिनमा त आफू अनुकूल हुने हिसाबले टिका ग्रहण गर्न सकिनेछ। यस्तै खालको दसैँसँग जोडिएको यो प्रसङ्ग पनि मैले यहाँहरूसँग जोडिनै सकेको छु। श्रोता, अब अलिकति दुःखद प्रसङ्ग पनि छ। श्रोता, यहाँहरूलाई थाहा पाइसक्नु भएको छ, इजरायलमा भएको घटना त्यसले हाम्रो नेपालीहरूलाई अलिकति अप्ठ्यारोमा पारेको छ। लर्न अर्न एन्ड लर्न प्रोग्राम अन्तर्गत 265 नेपाली विद्यार्थी र त्यस्तै केयर गिभरका रूपमा इजरायलमा रहेका 4,500 नेपालीहरूले केही न केही रूपबाट पनि हमासको आक्रमणपछि सिर्जना भएको युद्धको वातावरणमा पर्नु परेको छ। र त्योसँग जोडिँदाखेरि हामीलाई अलिकति दुःख परेको छ, अप्ठ्यारो परेको छ। ती विद्यार्थीहरूमध्ये 10 जनाको हमासले गरेको आक्रमणमा परेर मृत्यु भएको छ। त्यस्तै अहिले तीमध्ये 254 जनालाई काठमाडौँमा उद्धार गरेर ल्याइएको छ। तर विपिन जोशी, जसले हमासले बङ्करमा प्रहार गरेको ग्रेनेड फालेर आफ्ना 17 जना नेपाली विद्यार्थीहरूलाई जोगाएका थिए, उनी भने हमासको लडाकुहरूको नियन्त्रणमा रहेका छन्। उनी अझै बेपत्ता छन् भन्नुपर्दछ। त्यस्तै श्रोता, मृत्यु भएका 10 मध्ये 5 जना नेपालीहरूको शव त्यहाँ स्थित नेपाली दूतावासलाई भर्खरै बुझाइएको छ। दसैँको सङ्गारमा हामीले यस्तै खालको अप्ठ्यारो पनि महसुस गर्न परिरहेको छ। श्रोता, अब यो पछि भने अब म यहाँहरूलाई अन्य प्रसङ्गहरू जोड्न चाहन्छु। विशेष गरी विदेशमा रहेका नेपालीहरूको मतदानको विषयमा ठुलै चर्काचर्की र आशाको कुराहरू यसअघि पनि आएको थियो। अहिले पछिल्लो पटक निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता र अध्यावधि गर्ने कार्यविधि 2080 मस्यौदा तयार गरी राय सुझाव मागेको छ। विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुन सक्ने गरी तयार भएको मस्यौदालाई आयोगले वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको यो खबर पनि अब यहाँहरूले थाहा पाइसक्नु भएको छ होला। यहाँहरूलाई यो खबर पनि यहाँ जोडिन सकेको छु। श्रोता, अब यसरी नै प्रवासमा रहँदै गर्दाखेरि विभिन्न खालका कार्यक्रमहरू हुन्छन्। विभिन्न खालका नेपालीहरूसँग जोडिएका कार्यक्रमहरूका आयोजनाले हामीलाई देशसँग जोडिनै रहेको हुन्छ। त्यस्तै समग्रतामा कुरा गर्दा एनआरएनले पनि एउटा प्रतिभाको खोजी वा भनौँ प्रवेश उत्कृष्ट प्रवासी प्रतिभाको खोजीको एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यस मार्फत आयोजना भएको एनआरएन द सिङ्गरको पहिलो संस्करणको उपाधि युकेकी युक्ति बिमलीले जितेकी छन्। खल्ती एप मार्फत गरिएको प्रत्यक्ष भोट मार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भएकी हुन्। प्रतियोगितामा फर्स्ट रनर अप जापानका कर्मदोङ तामाङ तथा सेकेन्ड रनर अप पोर्चुगलका सुभाष चन्द्र पुनमगर भएका थिए। श्रोता उपाधि जित्ने युक्तिले 5,00,000 नगद तामाङले नगद 2,00,000 र पुन मगरले 1,00,000 रुपियाँ जितेकी थिइन्। त्यसमा सो प्रतियोगिताको ट्रफी र सम्मान पत्र पनि रहेको छ। श्रोता यसरी प्रवासमा रहेका नेपालीहरू बीचको यो उत्कृष्ट प्रवासी प्रतिभाको यो कार्यक्रम पनि सम्पन्न भएको छ, त्यसको मैले यहाँहरूलाई जानकारी गराइ नै सकेको छु। श्रोता अब अलिकति हामी अलिकति गुनासोको छोटो प्रसङ्ग पनि यहाँ उठाउन मन लाग्यो। हुन त यी यस्ता खालका कुराहरू आउने जाने भइ नै रहन्छन्, त्यही पनि दोहोरिए केही भए पनि मैले यो कार्यक्रममा यो प्रसङ्ग उठाएँ। वैदेशिक सहायता वा भनौँ मुगुको सोरु गाउँपालिका 5 का 38 वर्षीय मकर सिंह नेपाली केही दिन अगाडि तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएको खबर आउँदै गर्दा वैदेशिक विकास सहायता प्रतिबद्धता बढ्दो क्रममा रहे पनि त्यसलाई खर्च गर्ने नेपालको क्षमता, नेपाली राज्यको क्षमता भने प्रत्येक वर्ष कम हुँदै गएको देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष 2079-80 नेपालले 2,16 अर्ब रुपियाँभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो, तर नेपालले उपयोग भने 1,23,41,76,00,000 रुपियाँ मात्र त्यसको उपयोग गर्न सफल भएको थियो। उक्त वर्ष नेपालले करिब 1,00,000,000 रुपियाँ उपयोग गर्न नसकेको स्पष्ट देखिन्छ। र सोरु गाउँपालिका 5 का 28 वर्षीय मकर सिंह नेपालीको यो दुःखद घटना एउटा प्रतिनिधिमूलक घटना मात्र हो। यी यस्तै खालका समान र अलिकति असमान प्रकृतिका दुःखद र अवस्थाहरू नेपालका दूरदराजमाहरूमा दैनिकी जीविकोपार्जनसँग जोडिएर रहि नै रहेका छन्। त्यतातर्फको सम्बोधन पनि हाम्रो त्यसको सम्बन्धन पनि हाम्रो अपेक्षा हो। श्रोता दसैँ धमाकाको कार्यक्रम आउँदो शनिबार हुन्छ भनेर भनिसकेको छ, हाम्रो तपाईँ हाम्रो यो रमाइलो भेटघाट त्यहाँ हुन्छ नै। अब हामीले सो कार्यक्रममा प्रस्तुत हुने सुमन कार्कीको पनि अब एउटा प्रस्तुतिको छोटो अंश म यहाँहरूलाई प्रस्तुत गर्न चाहे।
मलाई त चिनेन होला, म भनेको को भने नि, म चाहिँ उपेन्द्र सुब्बाको बुवा उपेन्द्र बुढा सुब्बा। अब खास म अरूलाई भेट्न ओर्न यताउति गर्न आएको होइन है, मेरै छोरोलाई भेट्न आएको। अचेल गाउँ आउँदैन, मैले पहिल्यै भनेको त्यसरी अरूलाई खिर्खुङ्दै नहिन। अहिले कम्ता गाह्रो भएको छ मलाई गाउँमा, छोरो के गर्छ भनेर सोध्छन्, अर्काको श्रीमतीलाई खिर्खुङ्दै हिँड्छ भन्नु।
हजुर श्रोताहरू, सुमन कार्कीका यस्तै यस्तै प्रस्तुतिहरू यहाँहरूले प्रत्यक्ष रूपबाट आउँदो शनिबार हुने दसैँ धमाका कार्यक्रममा पनि सुन्न पाउने हुनेछ, प्रत्यक्ष रूपबाट त्यसलाई देख्न पाउने हुनेछ, अझ सजिलो तरिकाले भन्दा अवलोकन गर्न पाउनुहुनेछ। कृपया शनिबार बनसाइड हाई स्कुलको प्राङ्गणमा हुने दसैँ धमाका कार्यक्रममा यहाँहरूको सगर्व उपस्थितिका लागि फेरि पनि हार्दिक निवेदन दोहोऱ्याउँदै अब भने अब दसैँको माहौल छ, फेरि एउटा यो दसैँलाई पुनरावृत्ति गर्ने यो गीत फेरि पनि यहाँहरूसँग प्रस्तुत गर्न चाहे। हामी पिङ खेलौँ दसैँ आयो उमङ्ग ल्यायो सारा संसारमा खुसियाली छायो माथि 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 चङ्गा उडाइ माछा गरौँ रातो टिका नि चमरा लगाई आशिष थापौँ नाचौ न गाऊ न रमाइलो गरौ न हामी पिङ खेलौ न रमाइलो गरौ न नाचौ न गाऊ न
बसिएका आफन्तनी घर फर्की आउँछन् फर्की आउन नपाउनेहरू उतै दसैँ मनाउँछन् हो परदेशिएका आफन्तनी घर फर्की आउँछन् फर्की आउन नपाउनेहरू उतै दसैँ मनाउँछन् घर परिवार सबैलाई सम्झेर मनाऊ यो दसैँ जहाँ भनी मनाऊ यो चाड सबै मिलेर नाचौँ न गाउँ न रमाइलो गरौँ न हामी पिन खेलौँ न रमाइलो गरौँ न नाचौँ न गाउँ न खाउँ न पिउँ न नयाँ ताना लगाई हामी पिन खेलौँ न
हजुर
श्रोताहरू, यो मिठो मिठो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। बेलुका 8 बजेदेखि प्रिन्स एफएम 96.9 मेगाहर्जमा सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइको पनि म उत्तरार्धमा आइ नै सकेको छु। श्रोता, यहाँ पनि कार्यक्रम नमस्ते नेपाल मार्फत आफ्ना अनुभव अनुभूतिहरू यदि सेयर गर्न चाहनुहुन्छ भने, क्राइस्टचर्च आसपासमै हुनुहुन्छ भने कृपया हामीलाई व्यक्तिगत रूपबाट भेटघाट गर्ने प्रयास गर्नुहोला। र क्राइस्टचर्चभन्दा अलिकति पर यदि अझै पर हुनुहुन्छ भने हामीलाई नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत जोडिएर पनि सम्पर्क राख्न सक्नुहुनेछ। अनि हामी समय मिलाएर यहाँहरूलाई आफ्ना कुराहरू राख्ने वा भनौँ जमर्कोलाई हामीले साथ दिने प्रयास गर्ने नै छौँ। श्रोता, कार्यक्रम नमस्ते नेपाल नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको साप्ताहिक कार्यक्रम हो र त्यस्तै सोसाइटीले पनि साप्ताहिक रूपबाट अन्य क्रियाकलापहरू पनि यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छ। आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा छ, साथमा ब्याडमिन्टनको अभ्यास पनि साथमै चलिरहेको छ। कृपया त्यसमा पनि आफू अनुकूल हुने तरिकाले, आफू अनुकूल हुने इच्छा आएको विधामा यदि अनुकूल हुने तरिकाले सहभागी हुन सक्नुहुन्छ चाहनुहुन्छ भने सोसाइटीसँग सम्पर्क राख्न सक्नुहुनेछ। त्यस्तै महिला दिदीबहिनीहरूको लागि स्विमिङको क्लास पनि चलिरहेको छ, हरेक शनिबार 4:30 बजे उफारनुई स्पोर्ट्स सेन्टरमा। यस्तै परिवर्तित यो अब चाडबाडको बेला छ, अन्य अप्ठ्यारा हुन्छन्, मौसमको कुराहरू पनि छ। परिवर्तित समय र स्थानका लागि सोसाइटीको इन्टिग्रेट भाइ ग्रुपमा यहाँहरू साथी भएर त्यहाँ मेम्बर बनिसकेपछि त्यसको बारेमा पनि अपडेट राख्न सक्नुहुनेछ। यो पनि आजको कार्यक्रमको दौरानमा यहाँहरूलाई अनुरोध टक्राएँ। श्रोता, बल मिचाईको साथमा कार्यक्रम आजको सुरुवात भएको थियो। कालापानी लिम्पिया धुरामा भारतीय प्रधानमन्त्रीको आइसकेपछिका हाम्रा दुखेका मनको कुराहरू थियो अनि भारतको दूतावास, भारतमा रहेको नेपाली दूतावास बेखबर छ, त्यसको विषयमा सार्वजनिक रूपबाट प्रतिक्रिया दिन अनिच्छुक छ भने हाम्रो परराष्ट्र मन्त्रालय पनि अब त्यसबाट त के अपेक्षा गर्न सकिन्छ जब भारतमै रहेको दूतावास यस विषयमा अनभिज्ञ छ भने। श्रोता, अब हामी समयक्रमले बाल्यकालदेखि युवावस्था र त्यसपछि बुढेउलीमा प्रवेश गर्नेहरूको सङ्ख्याको विषयले पनि हरेक देशलाई त्यसै खालको अपेक्षाहरू राखिएको हुन्छ। जहाँसम्म अहिले पछिल्लो पटक कुरा गर्दै गर्दा बुढौली जनसङ्ख्याको कीर्तिमान जापानमा बन्दै गरेको छ। जापानमा 80 वर्ष तथा सोभन्दा पाको उमेरको जनसङ्ख्याले नयाँ कीर्तिमान कायम गरेको यो खबरको छोटो प्रसङ्ग म यहाँ जोड्न चाहे। जसअनुसार जापानको इतिहासमै पहिलोपटक 80 वर्ष वा सोभन्दा पाको उमेरमा मानिसहरूको सङ्ख्या देशको कुल जनसङ्ख्याको 10% नागेको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार जापान विश्वको सर्वाधिक वृद्ध जनसङ्ख्या भएको देश हो। मुलुकको कुल जनसङ्ख्यामा 65 वर्ष वा सोभन्दा माथि लो उमेरको जनसङ्ख्याको अनुपात धेरै भएको मुलुकको सूचीमा जापान पहिलो नम्बरमा पर्दछ। जापानमा 65 वर्ष र सोभन्दा पाको उमेरको जनसङ्ख्या 29.1% रहेको छ। त्यस्तै इटालीमा 24.5% र फिनल्यान्डमा 23.6% रहेको छ। यो बुढौली जनसङ्ख्याको कुरा गर्दै गर्दाखेरि हो। श्रोता, अब यसरी आजको कार्यक्रममा यी प्रसङ्गहरू उठाइसकेपछि अब म पुछारमै आउँदै गर्दाखेरि निजी विद्यालयसँग जोडिएको गुठीसँगको गाँठो कहिले फुक्ने, यो पनि प्रतीक्षाको विषय भएको छ। अहिले पछिल्लो पटक निजी विद्यालय सञ्चालकहरूको दबावमा सरकारले 5 वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा लैजाने व्यवस्था हटाएकोमा उक्त व्यवस्था राख्नका लागि राख्न र निजीमा छोराछोरी पढाउने अभिभावकसँग शिक्षा कर लिनुपर्ने व्यवस्था गर्न विज्ञहरूले सुझाएका छन्। विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा शिक्षाविदहरूले उक्त व्यवस्था हु बहु पारित गर्दा संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षाको व्यवस्था प्रतिकूल हुने जनाएका छन्। सरकार निजी विद्यालय सञ्चालकहरूको दबावमा झुकेर निजीलाई 5 वर्षभित्र गैर नाफामूलक गुठीमा लैजाने व्यवस्था हटाएर संसदमा विधेयक ल्याएको थियो। त्यस्तै शिक्षाविदहरूले छात्रवृत्ति पाएको अवस्थामा बाहेक निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावकसँग शुल्क अनुसार सार्वजनिक शिक्षा कर लिन पनि लिने खालको व्यवस्था पनि गर्नुपर्ने भनेर विज्ञहरूले सुझाएको। यो खबर सँगसँगै बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ यति नै। हाम्रो भेटघाट दसैँको धमाका कार्यक्रममा हुनेछ। कृपया दसैँ धमाका साप्ताहिक, अब हाम्रो सप्तमीका दिन आउँदो शनिबार हुन लागिरहेको छ बेलुकाको 6 बजे, कृपया आउने प्रयास गर्नुहोला, त्यहाँ हाम्रो भेटघाट हुने नै छ। तबसम्मको लागि आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा म विनोदलाई आज्ञा दिनुहोस्। यहाँहरूलाई दसैँको अग्रिम शुभकामना। हामी दसैँको अघिल्लो दिन नवमीको दिन त हाम्रो कार्यक्रम हुने नै छ। तबसम्मका लागि यहाँहरूलाई शुभ विजय दशमी, नमस्कार, शुभरात्री।
मेरो रातको जुनानी तिमी हो, मैले दिन दिनै लाने छिनछिन खाने चुरोटको धुवामा तिमी छ। लासो तिम्रो वापर आमालाई, माई जुदेखि जेठान र काकालाई, ऱ्याप गाए पनि क्याप लाए पनि माया छ मेरो नेपाली पाकालाई। आँखामा बसेको छु हर दिन मेरो साथ भयो जिन्दगी नै बदलिने हो। तिमीलाई भेट्नु अघि थिएँ म त जङ्गी केटो, अब हात समय साथसँगै चल्दिने हो। तिम्रो लागि गीत जित पनि गाउँदैछु म, तिम्रो लागि जिम जिम पनि थाउँदैछु म। तिमी आँखामा कालो चस्मा लाएर बस्नु है पिर मिलाउनलाई आउँदैछु म। मुटु मेरो चोरिसकेछु दाइ भएन, होसो मेरो उडाइ लगेछु दाइ भएन, भन तिम्रो मनमा खोज्छ नि आँखाहरूले तिमीलाई खोज्छ नि, तिमीलाई भेटे देखियो।
नमस्ते नेपाल, नमस्ते नेपाल।